الحمد للہ ہی فتح مکہ کے بعد اب ہم دیکھیں گے نبی صلی اللہ علیہ وسلم کی زندگی کا تیسرا مرحلہ. ایک ایک مرحلے میں کیا کچھ ہے. اللہ کے نبی کو اللہ نے ایک بہت بڑے کام پہ دنیا میں بھیجا, آپ نے وہ کام کیا, اللہ نے آپ سے کرا لیا. اب دیکھتے ہیں کہ آپ کی زندگی میں فتح مکہ کے بعد کیا کچھ ہوا. پیج ہے 560, تیسرا مرحلہ. یہ رسول اللہ صلی اللہ علیہ وسلم کی پیغمبرانہ زندگی کا آخری مرحلہ ہے جو آپ کی دعوت یعنی آپ کی اسلامی دعوت کے نتائج کی نمائندگی کرتا ہے, جنہیں آپ نے تقریباً 23 سال کی طویل جد و جہد, مشکلات و مشقت, ہنگاموں اور فتنوں, فسادات اور جنگوں اور خون ریز مارکوں کے بعد حاصل کیا تھا. کیا پتہ چلا کہ اتنی محنتیں کریں اس کے بعد ہی نتائج نکلتے ہیں. تو محنت محنت اور محنت. ان طویل برسوں میں فتح مکہ سب سے اہم ترین کامیابی تھی جو مسلمانوں نے حاصل کی. اس کی وجہ سے حالات کا دھارا بدل گیا اور عرب کی فضا میں تغیر آ گیا. یہ فتح در حقیقت اپنے ما قبل اور ما بعد یعنی اپنے سے پہلے اور اپنے سے بعد کے دونوں زمانوں کے درمیان حد فاصل کی حیثیت رکھتی ہے, یعنی ایک کرائیٹیرین بن گئی کہ اس سے پہلے کے حالات کیا تھے اور اس کے بعد کے کیا ہوں گے. چونکہ قریش اہل عرب کی نظر میں دین کے محافظ اور انصار تھے اور پورا عرب اس بارے میں ان کے تابع تھا, اس لیے قریش کی سپر اندازی یعنی سرنڈر کرنے کے معنی یہ تھے کہ پورے جزیرہ نما یورپ میں بت پرستانہ دین کا کام تمام ہو گیا. تو کیا پتہ چلا کہ کبھی کبھی اللہ تعالیٰ کوئی ایسا کام لے لیتا ہے جو غیر متوقع ہوتا ہے, لیکن اس کے بعد پھر خیر کے بہت سارے سلسلے شروع ہو جاتے ہیں. اور خاص طور پہ آپ دیکھیے کہ مکہ کو اور عرب کو بتوں سے پاک کرنا, یہ اتنا بڑا کام تھا جو اللہ نے ابھی تک اپنے نبی اور ان کے ساتھیوں سے لیا. اب یہ آخری مرحلہ کیا ہے؟ یہ آخری مرحلہ دو حصوں میں تقسیم ہے. ایک ہے مجاہدہ و قتال اور دوسرا قبول اسلام کے لیے قوموں اور قبیلوں کی دوڑ. یہ دونوں چیزیں ساتھ ساتھ چلیں گی اور آپ کو بھی اس میں ورکنگ میتھڈولوجی سمجھ آ رہی ہے کہ جب ایک تحریک اپنے عروج پہ آتی ہے تو اس کے بعد پھر کیا کرنا ہوتا ہے. یہ دونوں صورتیں ایک دوسرے سے جڑی ہوئی ہیں اور اس مرحلے میں آگے پیچھے بھی اور ایک دوسرے کے دوران بھی پیش آتی رہی ہیں. البتہ ہم نے کتابی ترتیب ہی اختیار کرنی ہے, یعنی سن وائز کے پہلے کیا ہوا بعد میں کیا ہوا. کتابی ترتیب یہ اختیار کی ہے کہ ایک کو دوسرے سے الگ ذکر کریں. چونکہ پیچھے مارکے اور جنگ کا تذکرہ چل ہی رہا تھا اور اگلی جنگ اسی کی ایک شاخ کی حیثیت رکھتی ہے, اس لیے یہاں جنگوں ہی کا ذکر پہلے کیا جا رہا ہے. مطلب یہ کہ نبی صلی اللہ علیہ وسلم کی اب مکہ کے فتح کے بعد کی زندگی میں دو بڑے کام تھے. ان میں سے ایک کام تو وہی قتال اور مجاہدے تھے جو بدر سے شروع ہوئے ہی تھے, اور دوسری طرف لوگوں کو اسلام کی طرف آنا. اور اب لوگ کیسے یدخلون فی دین اللہ افواج ہے, تو ہم ترتیب میں پہلے جنگوں کو پڑھیں گے اور پھر انشاءاللہ دوسرا ٹاپک ان کے بعد میں آئے گا. تو بڑی جنگوں میں بڑی جنگ غزوہ حنین جو فتح مکہ کے بعد ہوئی, آئیے اس کو دیکھتے ہیں. 561 غزوہ حنین. مکہ کی فتح ایک اچانک ضرب کے بعد حاصل ہوئی تھی جس پر عرب حیران تھے اور ہمسایہ قبائل میں اتنی سکت نہ تھی کہ اس اچانک واقعے کو دور کر سکیں یا اس کے لیے کچھ کریں. اس لیے بعض اڑیل طاقتور اور متکبر قبائل کو چھوڑ کر بقیہ سارے قبیلوں نے سپر ڈال دی یعنی سرنڈر کر لیا. اڑیل قبیلوں میں حوازن اور ثقیف سر فہرست تھے. اس کے ساتھ مضر, جسم اور سعد بن ابی بکر, سعد بن بکر کے قبائل, بنو ہلال کے بھی کچھ لوگ شامل ہو گئے تھے. ان سب قبیلوں کا تعلق قیسِ ایلان سے تھا. ان نے یہ بات اپنی خودی اور عزت نفس کے خلاف معلوم ہو رہی تھی کہ مسلمانوں کے سامنے سپر انداز ہو جائیں, اس لیے ان قبائل نے مالک بن عوف نصری کے پاس جمع ہو کر طے کیا کہ مسلمانوں پر حملہ یعنی یلغار کر دی جائے. تو کوئی کل آپ سے پوچھے کہ غزوہ حنین کا کی وجہ کیا تھی یا سبب کیا تھا, تو آپ کہہ سکتے ہیں کہ مکہ کی فتح اتنی اچانک تھی اور اتنی بڑی تھی کہ اکثر لوگ تو دب گئے, لیکن کچھ قبیلے کچھ لوگ سٹبن ہوتے ہیں, ان کو اپنی انا پہ یہ چوٹ پڑتی ہوئی دکھی کہ اللہ کے نبی نے اتنی آسانی سے مکہ کو فتح کیا. تو انہی جذبات سے بھرے ہوئے وہ مسلمانوں پر حملے کے لیے تیار ہو گئے. دشمن کی روانگی اور آتاس میں پڑاؤ۔ اس فیصلے کے بعد مسلمانوں سے جنگ کے لیے ان کی روانگی عمل میں آئی تو جنرل کمانڈر مالک بن عوف لوگوں کے ساتھ ان کے مال مویشی اور بال بچے بھی کھینچ لایا اور آگے بڑھ کر وادی آتاس میں خیمہ زن ہوا۔ یہ حنین کے قریب بنو حوازن کے علاقے میں ایک وادی ہے، لیکن یہ وادی حنین سے علیحدہ ہے۔ حنین ایک دوسری وادی ہے جو ذوالمجاز کے بازو میں واقع ہے، یعنی اس کے ساتھ۔ وہاں سے عرفات ہوتے ہوئے مکہ کا فاصلہ 10 میل سے زیادہ ہے۔ مراد یہ ہے کہ یہ دشمنی میں بھرے ہوئے اپنے بچوں اور جانوروں کو بھی ساتھ ہی لے آئے اور بالکل قریب ہی آ کر ایک جگہ پڑاؤ ڈال دیا۔ ماہر جنگ کی زبانی سپہ سالار کی تغلیت کیا مراد ہے کہ اب جن کچھ لوگ اسپیشلائز کیے ہوتے تھے کہ کہاں جنگ کے لیے رکیں، کہاں لشکر میں پڑاؤ ڈالنا ہے، یعنی جنگ کی جو اسٹریٹجیز ہیں اس کو سیٹ کرنے کے لیے کچھ لوگ اندازے لگاتے ہیں، لیکن اس معاملے میں کیا ہوا آئیے دیکھتے ہیں۔ تغلیط وہی ہے جسے لفظ غلط ہے، یعنی رانگ اسیسمنٹ۔ اوتاس میں اترنے کے بعد لوگ کمانڈر کے پاس جمع ہوئے، ان میں دریت بن سما بھی تھا۔ یہ بہت بوڑھا ہو چکا تھا اور اپنی جنگی واقفیت اور مشورے کے سوا کچھ کرنے کے لائق نہ تھا، لیکن وہ اصلاً بڑا بہادر اور ماہر جنگجو رہ چکا تھا۔ اس نے دریافت کیا، تم لوگ کس وادی میں ہو؟ جواب دیا کہ اوتاس میں، یعنی خبر لینا چاہ رہا ہے نا۔ اس نے کہا یہ سواروں کی بہترین جولان گاہ ہے، نہ پتھریلی اور کھائی دار ہے، نہ بھربری نہ شیب، یعنی کہ اچھی جگہ ہے۔ لیکن کیا بات ہے کہ میں اونٹوں کی بل بلاہٹ، گدھوں کی ڈھینچ اور بچوں کا گریا اور بکریوں کی میمیاہٹ سن رہا ہوں؟ لوگوں نے کہا مالک بن عوف فوج کے ساتھ ان کی عورتیں، بچے اور مال مویشی بھی کھینچ لایا۔ اس پر دریت نے مالک کو بلایا اور پوچھا تم نے ایسا کیوں کیا ہے؟ اس نے کہا میں نے سوچا ہر آدمی کے پیچھے اس کے اہل اور مال کو لگا دوں تاکہ وہ ان کی حفاظت کے جذبے کے ساتھ جنگ کرے۔ دریت نے کہا واللہ ہی تم نرے بھیڑوں کے چرواہے ہی ہو، یعنی اس کو برا بھلا کا اس کی اس رائے سے اختلاف کیا۔ بھلا شکست کھانے والے کو بھی کوئی چیز روک سکتی ہے؟ دیکھو اگر جنگ میں تم غالب رہتے ہو تو بھی تمہارے شمشیر و سنا سے مسلح آدمی ہی مفید ہے، اور اگر شکست کھا گئے تو پھر تمہیں اپنے اہل اور مال کے سلسلے میں رسوا ہونا پڑے گا، یعنی پھر یہ سب عورتیں اور یہ چیزیں جانور مال غنیمت بن کر مسلمانوں کے پاس چلا جائے گا، یہ مراد تھا۔ پھر دریت نے بعض قبائل اور سرداروں کے متعلق سوال کیا اور اس کے بعد کہا اے مالک، تم نے بنو خوازن کی عورتوں اور بچوں کو سواروں کے مد مقابل لا کر کوئی صحیح کام نہیں کیا، انہیں ان کے علاقے کے محفوظ مقامات اور ان کی قوم کی بالائی جگہوں میں بھیج دو، اس کے بعد گھوڑوں کی پیٹ پر بیٹھ کر بددینوں سے لگ ٹک کر لو۔ کن کو کہہ رہے ہیں بددین؟ مسلمانوں کو۔ اگر تم نے فتح حاصل کی تو پیچھے والے تم سے آن ملیں گے، اور اگر تمہیں شکست سے دوچار ہونا پڑا تو تمہارے اہل و عیال اور مال مویشی بہرحال محفوظ رہیں گے، یعنی اس نے اپنے حساب سے اچھا مشورہ دیا۔ لیکن جنرل کمانڈر مالک نے یہ مشورہ مسترد کر دیا، ریجیکٹ کر دیا اور کہا خدا کی قسم ایسا نہیں کر سکتا، تم بوڑھے ہو چکے ہو اور تمہاری عقل بھی بوڑھی ہو چکی ہے، واللہ ہی یا تو خوازن میری اطاعت کرے یا میں اس تلوار پر ٹیک لگا دوں گا اور یہ میری پیٹ کے آر پار نکل جائے گی، یعنی جذباتی ہو گیا، ایموشنل۔ در حقیقت مالک کو یہ گوارا نہ ہوا کہ اس جنگ میں دریت کا بھی نام یا مشورہ شامل ہو۔ یہاں دیکھیے، جیسے بعض دو پرسنالٹی کلیشز ہوتے ہیں نا، تو اس کی وجہ سے لوگ اپنا نقصان تو کر لیتے ہیں لیکن اپنی انا کو پیچھے نہیں کرتے۔ خوازن نے کہا ہم نے تمہاری اطاعت کی۔ اس پر دریت نے کہا یہ ایسی جنگ ہے جس میں نہ صحیح طور پر شریک ہوں اور نہ بالکل الگ ہوں، اور اس نے کچھ اشعار بھی کہے، یا علی تنیفی حجوزن، کاش میں اس وقت جوان ہوتا، کاش میں اس میں جوان ہوتا، تگو تاز اور دوڑ دھوپ کرتا، یعنی سٹرگل کرتا، ٹانگ کے لمبے بالوں والے اور درمیانی قسم کی بکری جیسے گھوڑے کی قیادت کرتا، یعنی اس کو افسوس تھا کہ میری رائے کیوں نہیں مانی گئی، لیکن اس کے باوجود الگ نہیں ہوا، یہ بھی ایک اس کی عقل مندی تھی۔ ہر چیز پر ہر بندہ متفق نہیں ہو سکتا، بہت سارے کام زندگی میں آپ کو وہی کرنے پڑتے ہیں جس پہ آپ 100% کنوینس نہیں ہوتے، لیکن یونٹی اور اجتماعیت کو نہیں توڑنا بلکہ اپنی رائے کو پیچھے کر کے اس کو ماننا، اور صلح حدیبیہ خود اس کی ایک بہت بڑی مثال ہے۔ دشمن کے جاسوس۔ اس کے بعد مالک کے وہ جاسوس آئے جو مسلمانوں کے حالات کا پتہ لگانے پر مامور کیے گئے تھے۔ इनकी हालत ये थी कि इनका जोड़ जोड़ टूट फूट गया था। मालिक ने कहा, तुम्हारी तबाही हो, तुम्हें ये क्या हो गया है? इसने कहा, हमने कुछ चितकबरे, यानी थोड़े से सफ़ेद और थोड़े काले घोड़े, मुराद एक ऐसे घोड़े जो दो रंगों के थे, हमने चितकबरे घोड़ों पर सफ़ेद इंसान देखे हैं, और इतने में वल्लाह ही हमारी वो हालत हो गई जिसे तुम देख रहे हो। यानी अल्लाह की तरफ से एक मुसलमानों की मदद थी इसमें। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जासूस, इधर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को भी दुश्मन की रवानगी की खबरें मिल चुकी थी। चुनाचे आपने अबू खदरत असलमी रदी अल्लाह अन्हो को ये हुक्म देकर रवाना फरमाया कि लोगों के दरमियान घुस कर क़याम करें और इनके हालात का ठीक ठीक पता लगा कर वापस आएँ और आपको इत्तला दें, और उन्होंने ऐसा ही किया। इससे पता चलता है कि आप एक बेदार मगज़ लीडर थे और घबराते नहीं थे, रिस्क लेते थे, और लीडर्स को रिस्क लेना पड़ेगा। बहुत सारे तहफ़ुज़ात और बहुत सारी सिक्योरिटीज़ हमेशा काम नहीं करती। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मक्का से हुनैन की तरफ़ आते हैं। स्नीचर यानी हफ्ता 6 शवाल सन 8 हिजरी को रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मक्का से कूच फरमाया। आज आपको मक्का में आए हुए 19वां दिन था। 12,000 की फ़ौज आपके हमरे काब थी, 10,000 वो जो फ़तेह मक्का के लिए आपके हमराह तशरीफ़ लाई थी, और 2,000 मददगार यानी बाशिंदगान मक्का से, जिनमें अक्सरियत 9 मुस्लिमों की थी। नबी सल्लल्लाहु अलैहि वसल्लम ने सफवान बिन उमैया से 100 ज़िरहें बीमा आलात और औजार उधार ली, और अत्ताब बिन असीद रज़ी अल्लाह अन्हो को मक्का का गवर्नर मुकर्रर किया। यहाँ से कई बातें हैं सीखने की। पहली बात देखिए कि आप मक्का से आए हुए अभी सिर्फ 19 दिन हुए और आपके साथ फिर 12,000 का लश्कर था। थकते नहीं थे ये लोग, घबराते नहीं थे? अल्लाह के नबी, आप चैन क्यों नहीं लेते? नऊज़ु बिल्लाह। और हम होते तो पता नहीं कितनी दलीलें देते, देखे फिर इतना बोझ नहीं डालना, फिर इतना प्रेशर नहीं डालना, फिर घर वाले ऑफेंड होंगे। नहीं, घर वालों को साथ लेकर चलेंगे तो बड़ी बड़ी फतूहात होंगी इंशाल्लाह। और दूसरी बात देखिए, न्यू मुस्लिम्स यानी ऐसे ही कि अनट्रेंड लोग भी कभी कभी साथ रखने पड़ते हैं हालात और वक्त की नौीयत के मुताबिक। और फिर कभी कभी यहाँ से ये भी सीख लीजिए कि असलहा था नहीं तो उधार लेना पड़ा, यानी मीन्स ना हो तो काम छोड़ना नहीं है, बल्कि कोई भी साइड का वे ढूंढकर कोई और तरीका इख्तियार करना है। और अगली बात है कि खुद गए लेकिन अपने पीछे नॉमिनेट कर कर गए अत्ताब को, अनअटेंडेड नहीं छोड़ा अपनी जगहों को, ये मुराद है। दोपहर बाद एक सवार ने आकर बतलाया कि मैंने फलां और फलां पहाड़ पर चढ़कर देखा तो क्या देखता हूँ कि बनु ख्वाजन सब के सभी आ गए हैं, इनकी औरतें चौपाई और बकरियां सब साथ हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तबस्सुम फरमाते हुए फरमाया, ये सब इंशाअल्लाह कल मुसलमानों का माले गनीमत होगा। साहबा ने इतराज़ नहीं किया होगा, अल्लाह के नबी कैसे, अभी तो थकन भी नहीं उतरी। देखिए, ये लीडर्स की जो खुशखबरियाँ होती हैं ना, इस पे नज़र लगानी चाहिए। वो ऐसे ही नहीं बोलते, और वो तो अल्लाह के नबी थे जिनके साथ अल्लाह ताला की ताईद शामिल होती थी, और वमा यंतिक अनिल हवा थे, वही के सिवा तो बोलते भी नहीं थे अपनी मर्ज़ी से। रात आई तो हज़रत अनस बिन अबी मरसद गनवी ने रज़ाकाराना तौर पर संतरी के फ़राइज़ अंजाम दिए, यानी हिफाजत के लिए खड़े हो गए मुसलमानों के लश्कर की, तहफ़ के लिए सिक्योरिटी मैन। हुनैन जाते हुए लोगों ने बेर का एक बड़ा हरा दरख्त देखा जिसको ज़ाते अनवात कहा जाता था। मुशरिकीन अरब इस पर अपने हथियार लटकाते थे, इसके पास जानवर ज़िबा करते थे और वहाँ दरगाह और मेला लगाते थे। बास फ़ौजियों ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से कहा, आप हमारे लिए भी ज़ाते अनवात बना दीजिए जैसे इनके लिए ज़ाते अनवात है। आपने फरमाया, अल्लाह अकबर, ज़ात की कसम जिसके हाथ में मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की जान है, तुमने वैसी ही बात कही जैसी मूसा अलैहिस्सलाम की कौम ने कही थी कि जल्लना इलाहनकमा लहुम आलिहतुन, हमारे लिए भी एक माबूद बना दीजिए जिस तरह उनके लिए माबूद हैं। ये तौर तरीके हैं, तुम लोग भी यकीनन पहलों के तौर तरीकों पर सवार हो गए। रास्ते में बास लोगों ने लश्कर की कसरत के पेश नज़र कहा था कि हम आज हरगिज़ मगलूब नहीं हो सकते, और ये बात रसूलुल्लाह पर गिरां गुजरी थी। कुरान में भी आता है ना, कुरान में क्या आता है सूरह तौबा में, कि जब इस आजबत कुम कसरत कुम, जब तुम्हें अपनी कसरत का बड़ा मान था, तो उसी की तरफ इशारा है कि रिसोर्सेज और मीन्स और तैयारियां जितनी मर्जी हों, कभी ना कहिए कि आज जीतेंगे, यही कहें कि माशाल्लाह या इंशाल्लाह। अल्लाह ताला के साथ अपने आप को रखना है। और ऊपर वाले वाक्य से ये भी पता चलता है कि पुरानी आते जाते जाते ही जाती हैं। बाज़ दफ़ा इंसान मुसलमान हो भी जाता है, लेकिन फिर भी उसको कुछ ना कुछ चीज़ें अपनी जाहिलियत के दौर की याद रहती हैं। इस्लामी लश्कर पर तीरंदाजों का अचानक हमला। इस्लामी लश्कर मंगल और बुध की दरमियानी रात 10 शवाल को हुनैन पहुंचा, लेकिन मालिक बिन औफ यहाँ पहले ही पहुंचकर और अपना लश्कर रात की तारीकी में इस वादी के अंदर उतार कर इसे रास्तों, गुजरगाहों, खाटियों, पोशीदा जगहों और दर्रों में फैला और छुपा चुका था, और इसे ये हुक्म दे चुका था कि मुसलमान जो ही नमूदार हों, इन्हें तीरों से छलनी कर देना, फिर इन पर यकदम इकट्ठे टूट पड़ना, यानी अल्लाह के नबी की प्लानिंग। और आप देख रहे हैं कि अक्सर जंगें रमज़ान और शवाल और शाबान और इसके इर्द गिर्द होती हैं। हमारे यहाँ तो रमज़ान से पहले ही कई दिन शुरू हो जाती हैं तैयारियाँ रमज़ान की, और ईद ख़त्म होने के बाद भी हमारे काम नहीं ख़त्म होते। जिनको काम करना होता है वो इन छोटी छोटी चीज़ों में नहीं उलझते। फिर इसी तरह से आप देखिए कि प्लानिंग पूरी की है अल्लाह के नबी ने। इधर सहर के वक्त रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लश्कर की तरतीबो तंजीम फरमाई और परचम बांध बांध कर लोगों में तकसीम किए। फिर सुबह के झटपटे में, यानी अभी सुबह पूरी भी नहीं हुई थी और अंधेरा भी थोड़ा सा था अभी, मुसलमानों ने आगे बढ़कर वादी हुनैन में कदम रखा। इससे भी पता चलता है कामों को अर्ली मॉर्निंग शुरू करना चाहिए, इसी में अल्लाह की मदद है। वो दुश्मन के वजूद से कतई बेखबर थे। इन्हें बिल्कुल इल्म ना था कि इस वादी के तंग दर्रों के अंदर सकीफ़ और ख्वाजन के जियाले इनकी घात में बैठे हैं। इसलिए वो बेखबरी के आलम में पूरे इत्मीनान के साथ उतर रहे थे कि अचानक इन पर तीरों की बारिश शुरू हो गई। फिर फौरन इन पर दुश्मन के परे यकदम इकट्ठे टूट पड़े। इस अचानक हमले से मुसलमान संभल न सके और इनमें ऐसी भगदड़ मची कि कोई किसी की तरफ देख भी ना रहा था। बिल्कुल फाश शिकस्त थी, यहाँ तक कि अबू सुफियान बिन हर्ब ने, जो भी नए नए मुसलमान हुए थे, कहा अब इनकी भगदड़, यानी मिस मैनेजमेंट, समंदर से पहले ना रुकेगी, यानी लड़ते लड़ते इनको समंदरों की तरफ निकाल देंगे। और जबला या कल्दा बिन जुनैद ने चीख कर कहा, देखो आज जादू बातिल हो गया। ये इब्ने इसहाक का बयान है, बरा बिन आज़िब का भी बयान यही है जो बुखारी में है, जो इससे थोड़ा सा मुख्तलिफ है। इनका इरशाद क्या है कि ख्वाजन तीर अंदाज थे, हमने हमला किया तो भाग खड़े हुए, इसके बाद हम गनीमत पर टूट पड़े तो तीरों से हमारा इस्तकबाल किया गया। वही गलती और एक इज्तिहादी खता जो ओहद में हो चुकी थी, वही यहाँ दिखती है। क्या पता चला कि बार बार काम करने वालों से भी गलतियाँ हो जाती हैं, लेकिन कभी किसी को काट के तोड़ के नहीं फेंका, और इसी तरह वक्त के साथ साथ फिर इसलाह होती ही जाती है। आप 100% कभी भी किसी चीज़ को सही नहीं कर सकते, वो अल्लाह की ज़ात है जो परफेक्ट है। हज़रत अनस का बयान जो सही मुस्लिम में है वो क्या है, थोड़ा सा इससे मुख्तलिफ क्या है, मगर बड़ी हद तक इसी की मदद हो रही, यानी मिलते जुलते बयान मुख्तलिफ अहादीस में इस बारे में हम पढ़ रहे हैं इस वक्त। हज़रत अनस ने क्या फरमाया कि हमने मक्का फ़तह किया, फिर हुनैन पर चढ़ाई की। मुशरिकीन इतनी उम्दा सफ़े बना कर आए जो मैंने कभी ना देखी। सवारों की सफ़, फिर पैदल चलने वालों की सफ़, फिर इनके पीछे औरतें, फिर भेड़ बकरियां, फिर दूसरे चौपाए। हम लोग बड़ी तादाद में थे, सो हमारे सवारों के मैमना, यानी दाई हाथ राइट हैंड पे जो लोग थे, इन पर हज़रत खालिद बिन वलीद मुकर्रर थे, मगर हमारे सवार दुश्मन की तीरंदाजी की वजह से हमारी पीठ के पीछे पनाहगीर होने लगे, और ज़रा सी देर में हमारे सवार भाग खड़े हुए, आराब भी भागे और वो लोग भी जिन्हें तुम जानते हो। नाम नहीं लेना चाहा, ये भी खूबसूरत अदब था, यानी भगदड़ मच गई मुसलमानों में। बहरहाल जब भगदड़ मची तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने दाईं तरफ होकर पुकारा, लोगों मेरी तरफ आओ, मैं अब्दुल्लाह का बेटा मोहम्मद हूँ सल्लल्लाहु अलैहि वसल्लम। इस वक्त इस जगह आपके साथ चंद महाजरीन और अहले ख़ानदान के सिवा कोई न था। इन नाजुक तरीन लम्हात में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की बेनज़ीर शुजात का ज़हूर हुआ, यानी इस शदीद भगदड़ के बावजूद आपका रुख कुफार की तरफ था, और आप पेश कदमी के लिए अपने खच्चर कोड़ लगा रहे थे और ये फरमा रहे थे, अनन नबी युला कदेब अनपनु अब्दुल मुत्तलिब अनपनु अब्दुल मुत्तलिब, मैं नबी हूँ ये झूठ नहीं, मैं अब्दुल मुत्तलिब का बेटा हूँ। लेकिन इस वक्त अबू सुफियान बिन हारिस ने आपके खच्चर की लगाम पकड़ रखी थी और हज़रत अब्बास रज़ी अल्लाह अन्हों ने रकाब थाम रखी थी। दोनों खच्चर को रोक रहे थे कि कहीं तेज़ी से आगे ना बढ़ जाए। इसके बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने चचा हज़रत अब्बास रज़ी अल्लाह अन्हों को, जिनकी आवाज़ खासी बुलंद थी, हुक्म दिया कि सहाबाए कराम को पुकारें। हज़रत अब्बास कहते हैं, मैंने नहायत बुलंद आवाज़ से पुकारा, दरख्त वालो, बैते रिजवान की तरफ इशारा, कहाँ हो? वल्लाही वो लोग मेरी आवाज़ सुनकर इस तरह मुड़े जैसे गाय अपने बच्चों पर मुड़ती, और जवाबन कहा, हाँ हाँ आए आए। क्या पता चला कि जब हौसले ज़रा से कमज़ोर होने लगे, जब लोग डीमोरलाइज्ड होने लगे या डीमोटिवेटेड होने लगे, तो लीडर्स का, बड़ों का काम होता है कि वो उनके अंदर रग़बत दिलाएं और उनको दोबारा उसी चीज़ की तरफ बुलाएं जिसके लिए वो पहले कमिट कर चुके थे। हालत ये थी कि आदमी अपने ऊँट को मोड़ने की कोशिश करता और वो ना मोड़ पाता तो अपनी ज़रा इसकी गर्दन में डाल फेंकता और अपनी तलवार और ढाल संभाल कर ऊँट से कूद जाता। यानी इतने एक्साइटेड हो गए कि जानवर अगर साथ नहीं दे रहा तो उसको छोड़कर पैदल चलने को तैयार है, और ऊंट को छोड़ छाड़ कर आवाज़ की तरफ दौड़ता। इसी तरह जब आपके पास 100 आदमी जमा हो गए तो उन्होंने दुश्मन का इस्तकबाल किया और लड़ाई शुरू कर दी। क्या पता चला, इन कामों में कभी कभी ऐसे वक्त भी आ जाते हैं कि फौरन डिसीजन लेना पड़ता है। उस वक्त इंसान के पास इतना भी वक्त नहीं होता कि ये सोचे कि ठीक क्या है और गलत क्या है, और अमली काम करने की ज़रूरत पड़ती है। इसके बाद अंसार की पुकार शुरू हुई, ओ इन अंसारियो, ओ अंसारियो। फिर ये पुकार बनु हारस बिन खजरज के अंदर महदूद हो गई। इधर मुसलमान दस्तों ने जिस रफ्तार से मैदान छोड़ा था, इसी रफ्तार से एक के पीछे एक आते चले गए, और देखते देखते फरीकैन में धुआंधार जंग शुरू हो गई। क्या पता चला कि थोड़े से लोग जब खड़े हो जाते हैं ना, तो बाकियों के भी हौसले बुलंद हो जाते हैं। एक भागता है तो बाकी भी भागने लगते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मैदान जंग की तरफ नज़र उठाकर देखा तो घमसान का रन पड़ा था, यानी दू बदू फेस टू फेस लड़ाई हो रही थी। फरमाया, अब चूल्हा गर्म हो गया। यानी अल्लाह के नबी को अच्छा लगता था काम को होता देखकर, और गर्मा गर्मी देखना, आपको जोश का कम होना पसंद नहीं था। फिर आपने ज़मीन से एक मुट्ठी मट्टी की लेकर दुश्मन की तरफ फेंकते हुए फरमाया, शाहतिल वजू, चेहरे बिगड़ जाएं। ये मुट्ठी भर मट्टी इस तरह फैली कि दुश्मन का कोई आदमी ऐसा न था जिसकी आँख इससे भर ना गई हो। इसके बाद उनकी कुव्वत टूटती चली गई और इनका काम जवाल पजीर होता चला गया। देखिए, लीडरशिप यही होती है, जहाँ सब पीछे हो जाएं आप खड़े हो जाएं। बंदों पे नजरें नहीं लगानी, बंदे काम करने वाले हैं, पीछे से अल्लाह का हाथ है जो आपकी मदद करता है। तो अल्लाह के नबी का ये एक जुर्रतमंदाना, जो कह लीजिए कि अमल था, इसने फिर शिकस्त को फतह में बदल दिया। कैसे? देखिएगा, दुश्मन की शिकस्ते फाश मट्टी फेंकने के बाद चंद ही सातें गुजर रही थी कि दुश्मन को फाश शिकस्त हो गई। सकीफ के तकरीबन 70 आदमी कत्ल किए गए, और इनके पास जो कुछ माल, हथियार, औरतें और बच्चे थे, मुसलमानों के हाथ आए। यही वो तगैयुर यानी तब्दीली है जिसकी तरफ अल्लाह सुबहाना ताला ने अपने इस कौल में इशारा फरमाया, वयौमा हुनैन इज़ अअजबतकुम कसरतुकुम फलम तुग़नि अन्कुम शैय्यन वज़ाक़त अलैकुम अल-अर्ध बिमा रहुबत सुम्म वल्लैतुम मुदबिरीन सुम्म अन्ज़लल्लाहु सकीनतहू अला रसूलिही वलल मोमिनीन वानसल जुनूदल लम तरौहा वअज़्ज़बल्लज़ीना कफरू वज़ालिका जज़ाउल काफिरीन। सूरह तौबा की आयत 25-26 है। और अल्लाह ताला ने हुनैन के दिन तुम्हारी मदद की जब तुम्हें तुम्हारी कसरत ने गरूर में डाल दिया था, बस वो तुम्हारे कुछ काम ना आई और ज़मीन कुशादगी के बावजूद तुम पर तंग हो गई। फिर तुम लोग पीठ फेर कर भागे। फिर अल्लाह ताला ने अपने रसूल और मोमिनीन पर अपनी सकीनत नाजिल की और ऐसा लश्कर नाजिल किया जिसे तुमने नहीं देखा, और कुफर करने वालों को सजा दी, और यही काफिरों का बदला है। क्या पता चला कि अल्लाह ताला हालात को 1 मिनट में बदल सकता है। ताकुब शिकस्त खाने के बाद दुश्मन के गिरोह ने ताइफ का रुख किया। ایک نخلا کی طرف بھاگا، ایک نے اوتاس کی راہ لی۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ابو عامر الاشعری رضی اللہ عنہ کی سرکردگی میں تعاقب کرنے والوں کی ایک جماعت اوتاس کی طرف روانہ کی۔ فریقین میں تھوڑی سی جھڑپ ہوئی، اس کے بعد مشرکین بھاگ کھڑے ہوئے۔ البتہ اسی جھڑپ میں اس دستے کے کمانڈر ابو عامر الاشعری رضی اللہ عنہ شہید ہو گئے۔ مسلمان شخص سواروں کی ایک دوسری جماعت نے نخلا کی طرف پسپا ہونے والے مشرکین کا تعاقب کیا اور دریت بن سما کو جا پکڑا، جسے ربیہ بن رفیع نے قتل کر دیا۔ شکست خوردہ مشرکین کے تیسرے اور سب سے بڑے گروہ کے تعاقب میں جس نے طائف کی راہ لی تھی، خود رسول اللہ صلی اللہ علیہ وسلم مال غنیمت جمع فرمانے کے بعد روانہ ہوئے۔ اس جنگ میں کیا مال غنیمت ملا؟ قیدی 6,000، اونٹ 24,000، بکریاں 40,000 سے زائد۔ نوٹ کریے گا ذرا فگرز کو، اتنی ہزاروں بکریاں، اتنے ہزاروں اونٹ۔ اور وہ بات یاد کیجیے، اگر اس دریت کی بات مان لی ہوتی مالک نے تو آج اتنا نقصان تو ان کا نہ ہوتا۔ اسی طرح چاندی 4,000 روکیا، 1,60,000 درہم، جس کی مقدار 6 کوئنٹل سے چند ہی کلو کم ہوتی ہے۔ رسول اللہ صلی اللہ علیہ وسلم نے ان سب کو جمع کرنے کا حکم دیا، پھر اسے جیرانہ میں روک کر حضرت مسعود بن عمر غفاری کی نگرانی میں دے دیا، اور جب تک غزوہ طائف سے فارغ نہ ہو گئے اسے تقسیم نہ فرمایا۔ کتنا مال ملا مسلمانوں کو، یاد رکھیے قربانیاں صرف شروع میں دینی ہوتی ہیں، بعد میں تو برکتیں اور خیر سمیٹنے میں انسان کو تھکن ہونے لگ جائے اور اس سے بھی زیادہ اللہ دینے لگ جائے۔ قیدیوں میں شیما بنت حارث سعدیہ بھی تھی، جو رسول اللہ صلی اللہ علیہ وسلم کی رضائی بہن تھی۔ جب انہیں رسول اللہ صلی اللہ علیہ وسلم کے پاس لایا گیا اور انہوں نے اپنا تعارف کرایا تو انہیں رسول اللہ صلی اللہ علیہ وسلم نے ایک علامت کے ذریعے پہچان لیا، پھر ان کی بڑی قدر و عزت کی، اپنی چادر بچھا کر بٹھایا اور احسان فرماتے ہوئے انہیں انہی کی قوم میں واپس کر دیا۔ تو یہ تھا غزوہ حنین، جس کا ذکر قرآن میں آ گیا۔ سوچئے وہ کتنی پیاری بات ہوگی۔ تو آپ کے میرے لیے سیکھنے کی بہت ساری باتیں ہیں، اللہ تعالیٰ ہمارے فہم کو کھول دے، ہمیں اس کو سمجھنے کی توفیق عطا فرمائے۔ اور خاص طور پہ دیکھیں یہ آخری عمل، کہ آپ نے اپنی رضائی بہن کی اتنی عزت کی، تو مجھے تو ایسے لگتا ہے کہ اللہ کے نبی میدان جنگ کے بھی لیڈر تھے اور دلوں کو فتح کرنے کے لیے رشتوں ناطوں کو نبھانے کے بھی لیڈر تھے۔ اللہ تعالیٰ مجھے آپ کو بہترین طریقے سے ان سب چیزوں پہ غور و فکر کرتے ہوئے عمل کی توفیق عطا فرمائے۔ یہاں پہ یہ ٹاپک پورا ہوا۔